नमस्कार, म श्रीधर उपाध्याय
र म सिर्जना न्यूरे
सुने जितिन्छ विजयफम 101.6 कार्यक्रम पैसाका कुरासँगै हामी अबको आधा घण्टासम्म तपाईँ सँगै रहनेछौ।
आमदानीका कुरा, खर्चका कुरा, बचतका कुरा, किनमेलका कुरा, समग्रमा पैसाका कुरा, हामी पैसासँग जोडिएर कार्यक्रममा विभिन्न पाटोमा कुराकानी गर्छौं।
कुनै पनि मानिसले जीवनमा केही अर्थोपार्जनका लागि विभिन्न उपाय अपनाइरहेको हुन्छ। उद्योग, व्यापार, व्यवसाय, रोजगारी वा उत्पादनमुखी कार्य, यस्तै अर्थोपार्जनको उपायमा पर्छ लघु उद्यम। खासमा लघु उद्यम के हो, कसरी गर्न सकिन्छ, आजको कार्यक्रममा हामी लघु उद्यमको कुरा गर्छौं।
गैंडाकोट 4 झपर्दीमा बस्ने गीता पराजुलीले समूहमा मिलेर तयारी पोसाको लघु उद्यम सुरु गर्नु भएको छ। उहाँको उद्यम कसरी सुरु भयो अनुभव सुन्नेछौँ।
के गर्ने होला भन्दा एउटा सानो उद्योग सुरु गरौँ न त, यो उद्योगबाट के गर्न सकिन्छ हामीले भनेपछि सबैजनाको साधन स्रोत सिप मिसाउँदा चाहिँ हाम्रो एउटा के भयो भने उद्यम केन्द्र सञ्चालन गर्न सक्ने शक्ति खडा भयो।
अनि खासमा लघु उद्यम के हो, यो कसरी गर्न सकिन्छ भन्ने विषयमा सहमतिका कार्यकारी निर्देशक करुणा सागर सुवेदीका कुरा सुन्छौँ।
5 लाख भन्दा बढी चाहिँ स्थिर पुँजी हुनु भएन, उद्यमी स्वयं चाहिँ व्यवसायी हुनु पर्यो र त्यसको व्यवस्थापन चाहिँ उद्यमीले गर्नु पर्यो। त्यहाँ काम गर्ने कामदारहरू जनशक्तिहरू चाहिँ 9 जना भन्दा बढी हुनु भएन।
श्रोता, गैंडाकोट 4 झपर्दीका केही एकल र विपन्न महिलाहरूले तयारी पोसाक उद्यम सुरु गरेका छन्। नारी कल्याण उद्यम विकास केन्द्रका सञ्चालक मध्येकै एक हुनुहुन्छ गीता पराजुली। पराजुली सहित अहिले उद्यममा 10 महिलाहरू रोजगार छन्।
आजको कार्यक्रममा हामीले महिलाहरूले सुरु गरेको सो उद्यम कसरी सुरु भयो, लघु उद्यम सुरु गर्न उहाँहरूले के गर्नु पर्यो
कुराकानीका क्रममा लक्ष्मी पौडेलले पराजुलीलाई यो उद्यम कसरी सुरु गर्नुभयो भनेर सोध्नु भएको छ।
यो हाम्रो एउटा टिम छ, यो टिममा हामी 5 जना छौँ। छन त हामी धेरैजना छौँ, तर यसको लागि सक्रिय रूपमा काम गर्ने 5 जना छौँ। हामी चाहिँ विशेष गरेर एकल महिलाहरूलाई आर्थिक उन्नतिको लागि यस यो केन्द्रबाट चाहिँ सिप सिकाएर उहाँहरूको लागि यही रोजगार दिनको लागि यो उद्यम केन्द्र सञ्चालन गर्न सकिन्छ कि भन्ने सोच ल्यायौँ र अनि उहाँहरूलाई चाहिँ सिकाएर अगाडि बढाउनको लागि। हजुर,
जिल्लामा लघु उद्योग भनेर नै दर्ता गर्नुभएको छ।
हजुर,
5 जनाको ग्रुप भन्नुभयो नि।
हजुर,
हामीले लघु उद्यम सुरु गरौँ भन्ने खालको आइडिया चाहिँ कहाँबाट सेयरिङ गर्नुभयो?
हाम्रै ग्रुपबाट, हाम्रो एउटा युनिट 5 जना जुन हामी छौँ, उहाँहरूले चाहिँ के गर्ने होला भन्दा एउटा सानो उद्योग सुरु गरौँ न त, यो उद्योगबाट के गर्न सकिन्छ हामीले भनेपछि सबैजनाको साधन स्रोत सिप मिसाउँदा चाहिँ हाम्रो एउटा के भयो भने उद्यम केन्द्र सञ्चालन गर्न सक्ने शक्ति खडा भयो।
त्यसका लागि लगानी चाहिँ के गर्नु पर्दो रहेछ, कसरी गर्नुभयो?
लगानी चाहिँ 5 जनाले सेयर लगानी गऱ्यौँ, थोरै थोरै रकम जुटायौँ अनि त्यसपछि सुरु गऱ्यौँ। बिस्तारै त्यहाँबाट भएको आमदानीबाट चाहिँ विकास गर्दैछौँ।
न्यूनतम चाहिँ कतिसम्म गर्नुपर्दो रहेछ भन्ने कुरा बुझ्नु भएको थियो कतै, अर्थात् लघु उद्यम भनेर सुरु गर्न कानुन त अगाडि बढ्न कतिसम्म हुनुपर्दो रहेछ भन्ने जस्ता कुराहरू चाहिँ जानकारी लिनुभएको थियो?
सुरुमा चाहिँ त्यस्तो वैधानिक रूपमा उद्योग दर्ता गर्नै पर्छ भन्ने कुराको चाहिँ ज्ञान थिएन। हामीले चाहिँ थोरै 5 जनाले थोरै थोरै लगानी गरेर केही सञ्चालन गरे भने व्यावसायिक रूपमा एकल महिलाहरूलाई रोजगारी दियो भने उहाँहरू काम गर्न सकिन्छ कि भनेर सामाजिक सोच लिएर यता यो उद्यम केन्द्रतिर अगाडि बढ्यौँ। पढ्दै जाँदा यो गर्नुपर्दो रहेछ भन्ने कुरा चाहिँ कामले सिकाउँदो रहेछ।
जस्तो अब यो लघु उद्यम चाहिँ कस्तो हुन्छन्, के हुन्छन् भन्ने जस्तो खालको छलफल चाहिँ भयो कि भएन सुरुवातमा?
भयो, त्यो अरू पनि हुन्छ कि केही भन्दा त्यो चाहिँ अरू साना लघु उद्योग भन्दा पनि यो चाहिँ दिगो रूपमा भोलि गएर अब जस्तै छन् नि लघु उद्योग भनेर अरू मौरी पालनहरू पनि छन्, अरू पनि चिजहरू छन्, अगरबत्ती मोमबत्तीहरू पनि छन्, धेरै कुराहरू छन्। तीमध्ये पनि त्यो दिगो नहोला कि, कतिपय ठाउँमा हामीले पनि देखेछौँ साबुन उद्योग छन्, तिनीहरू पनि परे त्यो चाहिँ केही समय सञ्चालन गर्न सकिने, त्यसपछि चाहिँ त्यो बन्द हुने अवस्था धेरै ठाउँमा देखियो, बुझ्यौँ हामीले। अहिले हाम्रो तयारी पोसाक चाहिँ यो एउटा फेसन गइहाले पनि अर्को फेसन आउने र निरन्तरता दिन सकिने भएको भएर हामीले चाहिँ यो छनौट गर्यौँ।
तयारी पोसाकको लघु उद्यममा चाहिँ कस्तो जोखिम हुँदो रहेछ त भन्ने कुरा चाहिँ केही महसुस गर्नुभयो?
हजुर, त्यो छ। अब बजारमा चाहिँ विदेशी फेसनहरू धेरै भित्रिएका छन्, तिनीहरूसँग कम्पिटिसन गर्न धेरै गाह्रो छ। आज एउटा डिजाइन आउँछ, हामीले यहाँ निकाल्न भ्याउँदा नभ्याउँदा अर्को डिजाइन आइसकेको हुन्छ। पुरानो डिजाइन जमाना चेन्ज हुँदै परिवर्तन हुँदै गइसकेको छ, होइन? एउटा फेसन एकचोटि लगाएपछि अनि अर्कोचोटि चाहिँ त्यो फेसनको लुगा नलगाउने धेरै प्रवृत्ति छ। त्यो छ, जोखिमपूर्ण छ। भए पनि
लघु उद्यम सुरु गरिसकेपछि चाहिँ कसरी आम्दानीलाई चाहिँ बलियो बनाउन सकिने रहेछ त, के गर्न पर्दो रहेछ त?
काम हो, काम गरिसकेपछि हात बाँधेर बस्नुभन्दा काम गऱ्यो भने केही हुन्छ। कपडाहरू ल्याउँछौँ काटेर, उहाँहरूलाई सिलाउन सिकायौँ, उहाँहरूले तयारी गर्नुहुन्छ। त्यो चाहिँ सङ्घ संस्था, गैँडाकोटकै सङ्घ संस्थाहरूले पनि धेरै सपोर्ट गर्नुभएको छ हामीलाई। बजारतिर पनि आएको डिजाइनलाई टपक्क टिपेर लिएर आएर अब यहाँ त्यो डिजाइनको लुगाहरू बनाएर फेसन डिजाइनरहरूसँग कन्ट्याक्ट गरेर त्यो डिजाइन निकालेर गऱ्यौँ भने गर्दै अगाडि बढाइरहेछौँ।
सानो रकमबाट सुरु गरेको उद्योगलाई चाहिँ मुनाफा उन्मुख गराउन कसरी चाहिँ अगाडि बढ्नु पर्दो रहेछ भन्ने जस्ता कुराहरूका बारेमा चाहिँ तपाईँहरू छलफल गर्नुहुन्छ?
हजुर हजुर, त्यो हुन्छ। अब हरेक कुरामा चासोको विषय हुन्छ, चासो दिनुपर्ने हुन्छ। सबैभन्दा प्रमुख कुरो भनेको चासो, त्यसपछि सक्रिय हुनुपर्छ। कहाँ के भइरहेछ, हामीले बनाएको माल कुन ठाउँमा लगेर बेच्न सक्छौँ, अधिकतम मूल्य लिन सक्छौँ, त्यस्तो ठाउँमा हामीले बनाएको तयारी पोसाकहरू पुर्याउन सक्यौँ भने अहिलेसम्म सकिरहेछौँ। अझै पनि योभन्दा अगाडि बढाउन सक्यौँ भने धेरै राम्रो गर्न सक्छौँ।
लघु उद्यम चाहिँ कसले गर्न सक्छ, कसरी गर्न सक्छ भन्ने जस्ता कुराहरू तपाईँलाई पहिले थाहा थियो?
एउटा उद्योग सुरु गर्नको लागि त्यसको लागि साधन चाहियो, स्रोत चाहियो, सिप चाहियो। यो तिनवटा बिना चाहिँ कसैले पनि गर्न सक्दैन। अब एक कसैसँग सिप छ, कसैसँग साधन छ, कसैसँग स्रोत छ, त्यो तिनटै मिसाएर सुरु गऱ्यौँ। त्यो तिनवटा चिज भयो, सिप साधन र स्रोत भयो भने सजिलैसँग गर्न सकिन्छ, जो कसैले पनि गर्न सक्नुहुन्छ। सानो लगानीबाट सानो सुरु गर्ने हो, बिस्तारै ठुलो बनाउँदै लैजाने हो। हाम्रो सुरुवात भन्दा अहिले धेरै अगाडि बढिसकेको छ।
सुरु गर्दा कसरी थियो, अहिले कसरी गर्नुभएको छ?
हामीले 7 महिना अगाडि चाहिँ 2 सिलाइ मेसिन, 2 इन्टरलक मेसिन र 1 फ्ल्याट मेसिन राखेर सुरु गरेको थियौँ। अहिले चाहिँ हामी 10 मेसिन, 10 दिदीबहिनीहरूलाई काम दिएछौँ। त्यसमा पनि हामी 2 स्टाफहरू छौँ छुट्टै। अब त्यतिखेर चाहिँ हामीसँग सिक्ने मात्रै हुनुहुन्थ्यो, हामीसँग प्रडक्सन थिएन। अहिले चाहिँ हामी 400 पिस डेली प्रडक्सन गर्न सक्छौँ। जतिखेर कि हामीले सुरु गर्दा उहाँहरूलाई सिओमासम्म धागो कसरी राख्ने त्यो पनि ज्ञान थिएन। त्यो दिदीबहिनीहरू आज 5,000-6,000 स्यालेरी खाने हुनु भइसक्नु भएको छ।
के सिकायो यो बिचमा चाहिँ तपाईँहरूले सुरु गरेपछिको उद्योगले चाहिँ?
हामीलाई चाहिँ यस्तो गर्यो भने गर्न सकिन्छ, जुनसुकै काम पनि आँटेर गर्यो भने गर्न सकिन्छ भन्ने आँट चाहिँ दियो। अब त्यो त्यही पाठ सिकायो, जे होस् गर्यो भने गर्न सकिन्छ भन्ने पाठ चाहिँ हामीलाई राम्रैसँग सिकायो।
आर्थिक आम्दानीको पाटोमा चाहिँ?
आर्थिक आम्दानीको पाटोमा त सक्रिय रूपमा त्यही हो, कम्पिटिसनमा बेच्न सक्यो भने आम्दानी गर्न सकिन्छ।
सुरुवात भन्दा अहिले चाहिँ कस्तो छ उद्योगको बजार र व्यापार अनि आर्थिक कारोबार चाहिँ?
आर्थिक कारोबार सुरुमा त हामी एकदमै सानो बच्चा थियौँ, अहिले चाहिँ हामी टुकुन टुकुन हिँड्न सक्ने भएको छौँ। हात समातेर, आमाको हात समातेर पाइला सारेर चाहिँ ताते चाहिँ गर्न सकेका छौँ।
अब यसलाई बढाउन, जस्तो तपाईँहरूले त बढाउँदै आउनुभयो नि, यो चाहिँ कसरी बढाउनु भयो? लघु उद्यमलाई सुरु गरेको अवस्थाबाट माथि उठाउन चाहिँ के गर्नु पर्दो रहेछ?
सबैभन्दा ठुलो त मिहिनेत हो। निन्द्रा भोग तिर्खा त्याग्न सक्यो भने उद्यम बढाउन सकिन्छ केही समयको लागि।
त्यो मेहनतले चाहिँ हुने चाहिँ के रहेछ भन्न खोज्नु भएको चाहिँ?
हामीले चाहिँ अब यही ठाउँबाट उत्पादन भएको मालहरूलाई, उत्पादन भएको तयारी पोसाकहरूलाई बजारमा लगेर बेच्यौँ। बेचेपछि आम्दानी त हुन्छ, नाफा नलिकन भोको पेट त कसैले पनि कोदालो खान सक्दैन नि। त्यसरी नै बेच्यौँ, अलिकति नाफा राख्यौँ। हामीले खासै धेरै नाफा पनि, हाम्रो लागि मार्जिन छैन खासै। अरू अब ठुला उद्योगहरूसँग हाम्रा नजिकमा धेरै उद्योगहरू छन्, हाम्रो जस्तै तयारी पोसाक तयार हुने, उहाँहरूसँग कम्पिटिसन गरेर जान पनि हामीलाई गाह्रो छ। हुँदाहुँदै पनि हामीले चाहिँ मेहनत गऱ्यौँ, अब तयारी गरिरहेछौँ। सबैभन्दा ठुलो त गैँडाकोटका सङ्घ संस्थाहरूले हामीलाई धेरै सहयोग गर्नुभएको छ, उहाँहरूको सपोर्टले नै हामी अगाडि बढेछौँ।
मुनाफा पनि वृद्धि गर्दै लैजानु पऱ्यो, त्यही मुनाफाले नै उद्योग बढायो,
अहिलेसम्म चाहिँ त्यही छ।
सेयर थप्नु त परेन,
छैन।
तपाईँ आफूहरूले यसरी उद्योग सुरु गर्दाखेरि जस्तो विभिन्न सङ्घ संस्थाहरूबाट प्राप्त हुने सहयोग, अनुदान तथा ऋणका बारेमा चाहिँ बुझ्नु भएको थियो कि थिएन?
त्यसको बारेमा यो हाम्रो उद्यम केन्द्रलाई चाहिँ होइन, एकल महिला पैरवी मञ्चलाई चाहिँ,
संस्थालाई
त्यसको लागि चाहिँ अलिकति नगरपालिकाले बजेट छुट्याएको थियो। त्यसलाई पनि हामीले चाहिँ यसैमा समायोजन गरेर, जुन हाम्रो 5 सियर थियो त्यसमा समायोजन गरेर हामीले सुरुवात गऱ्यौँ। त्यसैलाई अगाडि बढाइरहेछौँ। त्यसपछि पनि अरू सहयोगहरू पनि गर्नुभएको छ सङ्घ संस्थाले।
सना तथा घरेलु उद्योग कार्यालयले कस्तो सहयोग गर्छ, जिल्लाबाट अथवा सरकारबाट कस्तो सहयोग प्राप्त हुन्छ यदि यसरी उद्योग गर्यो भने भन्ने जस्ता कुराहरू चाहिँ तपाईँहरूलाई जानकारीमा छ कि छैन?
त्यसको लागि चाहिँ मलाई खासै जानकारी भएन,
यो विषयमा यथेष्ट जानकारी चाहिँ छैन।
म चाहिँ भित्रको पाटो हेर्छु।
समूहमा लघु उद्यम सुरु गर्दा त उहाँहरूलाई संस्थागत सहयोग मिलेको रहेछ, अनि कति छोटो समयमा नै दुईजनाले मात्र सुरु गरेको उद्यममा 10 जना स्वरोजगार भइसक्नु भएको रहेछ। लघु उद्यम सुरु गर्दा त्यो उद्यमको उत्पादनले बजार पाउने नपाउने विषयमा नारी कल्याण उद्यम विकास केन्द्र सचेत रहेछ।
हो नि त, त्यसैले त त्यहाँको उत्पादनको बजारीकरणका लागि अरू संघ संस्थाले पनि सहयोग गरेका रहेछन्। अब भने सहमतिका कार्यकारी निर्देशक करुणा सागर सुवेदीका कुरा सुनौं।
सहमतिले नवलप्रासीका विभिन्न क्षेत्रमा लघु उद्यम प्रबन्धनको काम गरिरहेको छ, त्यसैले पनि आजको कार्यक्रममा हामीले सोही संस्थाका कार्यकारी निर्देशक सुवेदीसँग लघु उद्यम बारे बुझ्ने प्रयास गरेका छौं।
कुराकानीको शुरूआतमा लक्ष्मी पौडेलले उहाँलाई लघु उद्यम के हो भनेर सोध्नु भएको छ।
लघु भनेको सानो पुँजीबाट र थोरै जनशक्तिबाट व्यवसाय सञ्चालन गर्न सकिने भएको हुनाले यसलाई चाहिँ लघु उद्यम भनिएको हो, होइन? यो औद्योगिक व्यवसाय ऐन 2073 लघु उद्यम कस्तोलाई भन्ने भन्ने खालको एउटा परिभाषित पनि गरेको छ, ऐनमा नै परिभाषित गरेको छ। अब त्यसमा के भन्छ भने यो घर जग्गा बाहेक बढीमा 5 लाख सम्मको स्थिर पुँजी भएको व्यवसायलाई चाहिँ लघु उद्यम भनेर भनिन्छ। भनेपछि रु 5 लाखभन्दा बढी चाहिँ स्थिर पुँजी हुनु भएन। अनि अर्को कुरा के हुनु पर्यो भने लघु उद्यममा उद्यमी स्वयं चाहिँ व्यवसायी हुनु पर्यो र त्यसको व्यवस्थापन चाहिँ त्यो स्वयं उद्यमीले गर्नु पर्यो। त्यसपछि गएर लघु उद्यमी भनिसकेपछि त्यहाँ काम गर्ने कामदारहरू जनशक्तिहरू चाहिँ 9 जनाभन्दा बढी हुनु भएन र वार्षिक रूपमा त्यो व्यवसायको कारोबार चाहिँ 50 लाखभन्दा कम हुनु पर्यो। त्यसपछि गएर फेरि के भने यो इन्जिन उपकरण वा मेसिनको प्रयोग गरेको भएमा, होइन, अब यसलाई के भन्छ भने इन्जिन उपकरण वा मेसिनमा खपत हुने विद्युतीय ऊर्जा जुन छ तेलबाट चल्ने तेलको इन्जिनको क्षमता चाहिँ 20 किलोवाटभन्दा कम हुनु पर्यो। यसरी चाहिँ तपाईँको लघु उद्यमलाई चाहिँ परिभाषित गरेको छ। अब अहिले लघु उद्यमलाई जसरी परिभाषित गरेको छ 5 लाख रुपियाँभन्दा कम पुँजीबाट सञ्चालन गर्न सक्ने व्यवसाय, राज्यले फेरि अहिले यसलाई अलिकति जिल्ला घरेलु तथा साना उद्योग कार्यालयमा लघु उद्यमहरूको जुन क्याटेगोरीमा पर्ने जुन पनि व्यवसायहरू छन् त्यसलाई चाहिँ निशुल्क दर्ता गरिदिने प्रावधान पनि छ। साना साना व्यवसायहरूबाट नै व्यवसायको स्केल अप हुने अथवा स्तर उन्नति हुने र ठुला व्यवसाय मझौला हुँदै ठुला व्यवसाय हुने कुरा चाहिँ भएको हुँदाखेरि अहिले अलिकति नेपालमा चाहिँ साना र लघु उद्यमीहरूलाई व्यवसायहरूलाई चाहिँ प्रवर्धन गर्ने सरकारको एउटा नीतिगत एउटा व्यवस्था पनि अहिले छ।
त्योभित्र चाहिँ कस्ता कस्ता व्यवसाय चाहिँ पर्न सक्छन्? त्यसो भए
त्यति पुँजीबाट चल्ने उत्पादनमूलक अथवा सेवामूलक खालका व्यवसायहरू पर्छन्, होइन? जस्तै अब उत्पादनमूलक भन्न खोजेको भने जस्तो कृषिमा आधारित पनि हुनसक्छ अथवा चाहिँ नन कृषिमा आधारित पनि हुनसक्छ, होइन? र व्यवसायमूलक भनेको वस्तु ल्याएर वस्तुको विनिमय गर्ने बिक्री गर्ने खालको कुरा पनि हुनसक्छ। उदाहरणको लागि कृषिजन्यमा चाहिँ मान्नुहोस् तपाईँ फलफुल खेती, तरकारी खेती, अब सानोतिनो खालको पोल्ट्रीहरू हुनसक्छ। तर के भने पुँजी चाहिँ 5 लाखभन्दा कमको हुनु पर्यो, लगानीमा हुनु पर्यो। त्यस्तै अब यो मुढाहरू उत्पादन गर्ने अथवा चाहिँ तपाईँको यो कडाईहरू बुन्ने, बुटिकहरू बनाउने, अब मौरी पालन, ती अलिकति उत्पादनमूलक पनि भए। त्यसपछि गएर अब पशुपालन पनि हुनसक्छ, बाख्रा पालन अथवा चाहिँ तपाईँको बुङ्गुर पालन, पसलहरू पनि हुनसक्छ, टङ्की अथवा त्यो घुम्टीमा राखेर बिक्री गर्ने पसलहरू हुनसक्ला, अथवा होटलहरू होला, चिया पसलहरू होला, चना चटपट जस्ता खालका कुराहरू व्यवसाय स्वयंले सञ्चालन गर्न सक्ने, व्यवस्थापन गर्न सक्ने र कम पुँजी 5 लाख रुपियाँभन्दा कम पुँजीका व्यवसायहरू चाहिँ यो अन्तर्गत चाहिँ अब पर्छन्।
तपाईँले देख्नुभएका लघु उद्यमहरू चाहिँ कसरी कसरी सुरु गरेको देख्नु भएको छ?
नेपाल सरकारको एउटा लघु उद्यम विकास कार्यक्रम भन्ने सन् 1998 नेपालमा सुरु भयो। यसमा विशेष गरी UNDPको सहयोगमा चाहिँ यो मेडेप भन्ने प्रोग्राम चाहिँ सुरु भयो। त्यो मेडेपले चाहिँ एउटा यो मेड मोडल भनेर, तपाईँको यो मेड मोडल भन्नाले यो गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम भनेर एउटा मोडल नै एउटा चाहिँ प्रमाणित गरेको एउटा मोडल छ। सबै जिल्लाहरूमा नेपाल सरकार मार्फतबाट यो जिल्ला घरेलु तथा साना उद्योग कार्यालयहरूले सेवा प्रदायक संस्थाहरूलाई छनौट गरेर अनि लघु उद्यमी व्यवसायहरूलाई प्रवर्धन गर्ने खालको एउटा अहिले नीति पनि लिइरहेको छ। जस्तै अब नवलप्रासी जिल्लाको हकमा हेर्दाखेरि र चितवन जिल्लामा हेर्दाखेरि सहमति संस्थाले चाहिँ एउटा सेवा प्रदायक संस्थाको रूपमा हामी काम गरिरहेछौँ। भनेको नयाँ उद्यमीहरू सिर्जना गर्ने र पहिला दिएका जति पनि तालिम दिएका सिपको तालिम दिएका लिएका उद्यमीहरूलाई चाहिँ फेरि तिनीहरूको स्तर उन्नति गर्ने भन्ने कुरामा चाहिँ अहिले हामी पनि काम गरिरहेका छौँ र यो चाहिँ सबै जिल्लाहरूमा चाहिँ अब मलाई लाग्छ यो अहिलेको यो जुन राज्यको पुनर्संरचना छ यसले हिजो जिल्ला घरेलु तथा साना उद्योग कार्यालयले यसलाई व्यवस्थापन गरेको थियो भने सेवा प्रदायकहरू संस्था मार्फत काम गरेको थियो भने अब फेरि स्थानीय तहमै यो मेडपा मोडल अथवा यो गरिबी निर्माणका लागि लघु उद्यम विकास कार्यक्रम चाहिँ सञ्चालन हुने तयारीमा सरकार छ भनेको गाउँपालिका र नगरपालिकाले नै यो प्रुभन जुन एउटा मोडल छ मेड मोडल त्यो मेड मोडलमा रहेर चाहिँ उद्यमीहरू प्रवर्धन गर्ने सोचमा चाहिँ सरकार चाहिँ अगाडि बढिरहेको छ र यो चाहिँ योजनाको हिसाबले राष्ट्रिय योजनाको हिसाबले चाहिँ यो P1 भनेको प्रायोरिटी वानमा प्राथमिकता वानमा परेको कार्यक्रम पनि हो।
कसरी गर्ने त त्यसो भए त्यो अनुसार चाहिँ लघु उद्यम सुरु गर्दा चाहिँ के गर्नुपर्छ?
यसले दुईटा कुराहरू एउटा चाहिँ मागमा आधारित रणनीति भनेर बनाएको छ। बजारमा माग के छ कुनै पनि व्यवसाय सुरु गर्नुभन्दा अगाडि त्यसको चाहिँ स्थानीय राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा त्यसको माग के छ होइन एउटा डिमान्ड बेस भयो। अर्को चाहिँ के भने माग छ भने त्यहाँ चाहिँ त्यो उद्यम विकासको सम्भाव्यता के छ भन्ने कुरा छ दोस्रो कुरा छ। अर्को कुरा फेरि के छ भने तपाईँको लक्षित समूहहरूको छनौट र तिनीहरूको आवश्यकता तथा मागको पहिचान चाहिँ पनि गर्नु पर्यो। नभए त्यो भनेको चाहिँ के अरे बजारको माग छ र त्यसपछि उद्यम विकासको सम्भाव्यता छ भने त्यो उद्यमीहरूलाई चाहिँ के गर्नु पर्यो भने छनौट गर्नु पर्यो। छनौट गर्नको लागि फेरि अर्को एउटा क्राइटेरिया के बनाएको छ नेपाल सरकारले भने प्रति व्यक्ति आय वार्षिक रूपमा 33,074 रुपियाँ भन्दा कम भएका मान्छेहरूलाई मात्रै मेड मोडलमा नयाँ उद्यमीहरू बनाउने भन्ने छ।
तपाईँले देख्नु भएको त्यस्ता उद्यमीहरू त्यस्तो लघु उद्यम
गैंडाकोटमै हेर्ने हो भने बाँसको ऱ्याक बनाउने चाहिँ लघु उद्यमी नै हो। उहाँ नमुना उद्यमी व्यवसायिक रूपमा पनि हुनुहुन्छ। अहिले उहाँले आफ्नो व्यवसायलाई एउटा मजौला व्यवसायको रूपमा पनि अगाडि बढाइराख्नु भएको छ, मतलब स्केल अप भइसकेको छ। त्यसपछि गएर तपाईँको यो बुटिकहरू बनाउने कडाईहरू साडीमा अथवा सलमा कडाईहरू राख्ने मटिकुरीमा मुकुन्दपुरको मटिकुरीमा चाहिँ त्यहाँ लघु उद्यमीहरू महिलाहरूको समूह छ। त्यस्तै गरेर अब रजहरमा चाहिँ तपाईँको पनि कडाई र मुढाहरू बुन्ने बाँसको मुढाहरू बुन्ने त्यो खालको चाहिँ उद्यमीहरू हुनुहुन्छ। अब जस्तो अब देवचुलीतिर अस्ति म भर्खरै साझा सुविधा केन्द्र भनेर तपाईँको उद्यमीहरूलाई एक ठाउँमा बसेर काम गर्नको लागि सजिलो होस् भन्ने हिसाबले चाहिँ तपाईँको त्यो मेडेप मार्फत अथवा जिल्ला घरेलु तथा साना उद्योग कार्यालय मार्फत साझा सुविधा केन्द्र भनेर चाहिँ तपाईँको आउटलेट पनि रहने गरी आउटलेट भनेको बिक्री कक्ष पनि त्यहाँ राख्ने गरी चाहिँ त्यस्तो भवनहरू बनाएर महिला दिदीबहिनीहरूले काम गरिराख्नु भएको छ।
उहाँले चाहिँ जो सिप चाहिँ कहाँबाट विकास गर्न सक्नुहुन्छ, कसरी गर्न सक्नुहुन्छ?
लघु उद्यमी सिर्जना गर्ने र लघु उद्यमीलाई विकास गर्ने क्रममा पनि यसका 6 चरणहरू छन्। त्यसमा पहिलो चरण भनेको चाहिँ के छ भने उद्यम विकासका लागि चाहिँ सामाजिक परिचालन चाहिँ सबैभन्दा महत्त्वपूर्ण छ। त्यो सामाजिक परिचालन अन्तर्गत के पर्छ भने मानौ अहिले हामीले काम गर्दाखेरि स्थानीय तहमा गरिब विपन्न अथवा पछाडि पारिएको बस्तीलाई चाहिँ छनौट गरिदिनुहोस् भनेर हामी चाहिँ स्थानीय तह गाउँपालिका नगरपालिकालाई भन्छौँ। पहिला गाउँपालिका नगरपालिकाले चाहिँ बस्तीहरूको छनौट गरिदिनुहुन्छ अनि त्यहाँ गएर अलिकति सहभागितामूलक त्यहाँका सम्भाव्य उद्यमीहरूलाई सँग गएर भेटघाट गरेर सहभागितामूलक ग्रामीण लेखाजोखा भनेको त्यहाँको स्रोत त्यहाँको बजारको सम्भावना के छ होइन के गरिरहेको छ भन्ने खालको कुराहरू अलिकति समुदायको मान्छेहरूसँग हामी बस्छौँ। घरधुरी सर्वेक्षण गर्ने काम हुन्छ। घरधुरी सर्वेक्षण गर्दाखेरि चाहिँ प्रति व्यक्ति वार्षिक आमदामी चाहिँ यकिन हुन्छ। मैले अघि भने 33,074 भन्दा माथि पर क्यापिटा इन्कम भएको व्यक्तिको लाई हामी चाहिँ त्यो क्राइटेरियाभित्र ल्याउँदैनौँ। गरिबीको रेखा मुनि रहेका चाहिँ तपाईँको लक्षित समूहहरूमा मात्रै हामी चाहिँ उद्यमीहरू प्रवर्धन गर्ने काममा गर्छौँ होइन। त्यसपछि गएर त्यो भइसकेपछि अनि सम्भावित उद्यमीहरू को हुनसक्छ र छनौट हुन्छ त्यो उद्यमीहरूको समूहहरू गठन गर्ने त्यहाँ पनि बचत तथा ऋण परिचालन गर्ने नियमित बैठकहरू गराउने अनि त्यसपछि गएर अलिकति पूर्व सहकारी शिक्षाको कुराहरू पनि दिने त्यो खालको कुराहरू गर्छौँ। बल्ल हामी के भने उद्यमी किन बन्ने भनेर उद्यमको भोग जगाउने काम हुन्छ। उद्यमशीलता विकास भन्ने तालिमै हुन्छ छनौट भएका चाहिँ व्यक्तिहरूलाई तालिमले चाहिँ मैले के उद्यम गर्ने भन्ने खालको उनीहरूले मलाई कुन प्राविधिक सिप चाहिँ आवश्यक छ अथवा म केमा जाने म बुटिकमा जाने म केरा खेतीमा जाने अथवा म चाहिँ मौरी पालनमा जाने अथवा म मुढामा जाने अथवा म पसल व्यवसायमा जाने केमा जाने भन्ने कुरा चाहिँ त्यो सहभागीहरूले छान्नुहुन्छ। व्यवसायहरूको छनौट हुन्छ अनि त्यो प्राविधिक त्यो छनौट भइसकेपछि अनि सम्बन्धित तपाईँको त्यो ग्रुपिङ गरेर मानौँ न मानव बुटिकको चाहिँ व्यवसाय छनौट गर्ने 10 भए अथवा चाहिँ मुढाको छनौट गर्ने अर्को 5 भए अथवा चाहिँ तपाईँ तरकारी खेतीमा जाने काम गर्ने अर्को 6 भए च्याउ खेती विभिन्न खालका व्यवसायहरू छनौट गर्ने ती खालका उद्यमीहरूलाई मिलाएर अनि फेरि के हुन्छ भने सम्बन्धित स्रोत व्यक्तिहरूको उपलब्धता हामी गराउँछौँ। हामीसँग त्यसको रोस्टर छ उहाँहरू मार्फत चाहिँ हामी सिपको तालिम दिन्छौँ अनि उहाँहरू चाहिँ लघु वित्त जस्तो अब सिप त भयो पुँजी चाहियो नि आफू उसँग मात्रै भएको पुँजी पर्याप्त नहुन सक्छ त्यसले गर्दा ऊ कुनै समूहमा हुन्छ अथवा सहकारीमा हुन्छ अथवा गाउँ गाउँमा वित्तीय संस्थाहरू गइरहेको छन् भनेपछि लघु वित्तमा पहुँच कसरी बनाइदिने भन्ने कुरामा पनि हाम्रो सहजीकरण हुन्छ। चौथो स्टेप भयो वित्तीय पहुँच भइसकेपछि उपयुक्त प्रविधिको पनि पहुँच हुनु पर्यो। जुन वस्तु तथा अथवा सेवा उनीहरूले उत्पादन गर्छन् त्यसको फेरि बजारमा चाहिँ त्यसको पहुँच गर्नु अथवा त्यसको बजारीकरण बजार खोज्नु पर्यो र त्यसको मार्केटिङमा यसरी छवटा चरणहरू चाहिँ पार गरेपछि एकजना व्यक्तिलाई चाहिँ उद्यमी बन्ने एउटा चाहिँ चक्र जुन हुन्छ नि एउटा साइकल चाहिँ पुरा हुन्छ। तर यो होइन कि अब यो साइकल पुरा भइसकेपछि अब एकदम उद्यमी नै बन्छ सफल उद्यमी बन्छ भन्ने पनि होइन। त्यसले गर्दाखेरि अब नयाँ उद्यमी सिर्जना गरिएका उद्यमीहरूलाई अनि फेरि फलोअपमा त्यसलाई फलोअपको रूपमा चाहिँ पुनर्ताजगी त्यही विषयमा उसले लिएको जुन प्रविधि छ सिप छ त्यसमा चाहिँ स्तर वृद्धि गर्ने खालको फेरि थप चाहिँ सिपहरू दिने र प्रविधिमा चाहिँ को सहयोग गर्ने खालको मोडल हुन्छ होइन। मेडेपले लघु उद्यम विकास कार्यक्रम मार्फत करिब 20 वर्षमा चाहिँ को प्र्याक्टिसबाट अभ्यासबाट चाहिँ प्रमाणित गरेको एउटा उद्यमी बनाउने साइकल र उद्यमी प्रवर्धन गर्ने चाहिँ मोडल चाहिँ होइन। यो
व्यक्तिले अथवा कुनै पनि समूहले त्यो एउटा छनौट भन्दा बाहिर रहेर यदि लघु उद्यम सुरु गर्न चाह्यो भने चाहिँ उसले कसलाई सम्पर्क गर्ने कसरी गर्ने त्यसका क्राइटेरिया उसले कहाँ बुझ्ने
होइन यस्तो हुन्छ। अहिलेसम्म जति पनि मान्छेहरू उद्यमी बनेका छन् सबैले यही साइकलै पुरा गरेका छन् भन्ने पनि होइन। तर पनि के भने अब राज्यको जुन छ नि एउटा स्रोत माथिको पहुँच र राज्यले जुन खालको एउटा पोलिसी लघु उद्यमीहरू प्रवर्धन गर्ने जुन एउटा पोलिसी लगाएको छ त्यो मूलधारमा आउनको लागि मलाई लाग्छ कोही मान्छे यो साइकलबाट आयो या कसैले आफैले पनि स्वप्रेरित भएर तपाईँको एउटा स्वरोजगार सिर्जना गर्ने हिसाबले ऊ चाहिँ एउटा उद्यमीको रूपमा व्यावसायिक रूपमा भयो भने ऊ गएर त्यसपछि सम्पर्क गर्नुपर्ने ठोकिनुपर्ने भनेको चाहिँ फेरि घरेलु तथा साना उद्योग कार्यालयमै हो। तर अब अहिलेको यो पुनर्संरचनाले गर्दाखेरि अब गाउँपालिका नगरपालिका अन्तर्गत नै आउने भएको हुँदाखेरि गाउँपालिका र नगरपालिका अन्तर्गतको उद्योग शाखामा चाहिँ अहिले सबै गाउँपालिका नगरपालिकामा उद्योग शाखाहरू स्थापना भएका छन् र त्यो उद्योग शाखामा आएर उ सम्पर्क गर्ने र त्यसपछि गएर अहिले मैले भनेको क्राइटेरिया अनुसार सानो पुँजीको व्यवसायहरूले चाहिँ त्यहाँ आफ्नो उद्योगलाई दर्ता गर्ने।
अरू व्यक्तिगत रूपमा बुझ्नुपर्ने को को हुन सक्छन् सम्भावित व्यक्तिहरू समुदायमा?
अहिले मैले बाँसको ऱ्याकको कुरा गरेँ। अब बाँसको ऱ्याकमा कोही मान्छेलाई आफूलाई उद्यमी बनाउन चाहन्छ भने एउटा लघु उद्यमीको रूपमा आफूलाई चाहिँ विकास गरेर एउटा खालको भनौँ न राष्ट्रिय लेभलमै आफूले चाहिँ एउटा सफल व्यावसायिक रूपमा जुन हाम्रो दुई नम्बरमा अब गेन्डाकोटको वार्ड नम्बर दुईमा नन्दलालजी हुनुहुन्छ नन्दलाल नेउपाने उहाँ चाहिँ अब नयाँ बन्ने उद्यमीहरूको लागि चाहिँ उहाँ एउटा चाहिँ स्रोत व्यक्ति हुनसक्छ अथवा त्यो चाहिँ एउटा सिक्ने एउटा स्रोत संस्था हुनसक्छ। अब मौरी पालनको कुरा गर्नुहुन्छ भने नयाँ मौरी पालनको व्यवसायमा आकर्षित हुने व्यवसायहरूको लागि चाहिँ एउटा स्रोत संस्थाको रूपमा सागर मौरी पालन उद्योग हुनसक्छ। बुटिकमा अथवा कडाईमा काम गर्नको लागि चाहिँ हिजो लघु उद्यमीकै रूपमा आफूलाई तालिम लिएर उद्यमी लघु उद्यमी समूह बनाएर काम गरिराख्नु भएको छ युग चेतना नारी बचत तथा ऋण सहकारी संस्था जुन मटिकुरीमा छ मुकुन्दपुरमा त्यहाँका दिदीबहिनीहरूले चाहिँ अब अरू लघु उद्यमीहरू प्रवर्धन गर्ने काममा आफ्नो भूमिकालाई त्यहाँनिर बढाइराख्नु भएको छ। नवलप्रासी जिल्लाको हिसाबले अब बर्दघाट सुस्ता पूर्व र बर्दघाट सुस्ता पश्चिममा चाहिँ सहमतिले नै 200 लघु उद्यमीहरूको सिर्जना गर्ने नयाँ लघु उद्यमी सिर्जना गर्ने 337 चाहिँ पहिला लघु उद्यमीको रूपमा तालिम लिएका व्यवसायहरूको स्तर उन्नति गर्ने भएर अहिले हामी काम गरिरहेछौँ र उद्यम विकास समिति हुन्छ जिल्लामा र उद्यम विकास समितिले अहिले नयाँ उद्यमी सिर्जना गर्ने कुरामा चाहिँ 4 मात्रै स्थानीय तहहरू छनौट गरेको छ। जस्तै देउचुली नगरपालिका बुङ्दीकाली गाउँपालिका प्रतापपुर गाउँपालिका र पालीनन्दन गाउँपालिका यी 4 स्थानीय तहमा कोही मान्छे नयाँ लघु उद्यमी बन्न चाहनुहुन्छ भने हामी चाहिँ त्यहाँनिर हाम्रो चाहिँ सहजीकरण हुनसक्छ सहमति संस्थाको र अब जिल्लाभरिको समग्र दुईटै जिल्लाको हिसाबले हेर्दाखेरि चाहिँ अब 337 अहिले हामी नयाँ उद्यमी के अरे स्तर उन्नति उद्यमीहरूको स्तर उन्नति गर्ने भनिरहेको छौँ। त्यसमा चाहिँ हामी कुनै पनि ठाउँमा भइरहेका लघु उद्यमीहरूको समूह जहाँ साझा सुविधा केन्द्र पनि बनेको छ र व्यवसाय चाहिँ मा थप सपोर्ट चाहिँ सहयोग चाहिँ चाहिन्छ स्किलको सपोर्ट चाहिन्छ सिपको सपोर्ट चाहिएको छ अथवा प्रविधिको सपोर्ट चाहिएको छ त्यस्तो ठाउँमा पनि अब हामी चाहिँ बाँकी 337 नयाँ मतलब उद्यमीहरूको स्तर उन्नति गर्ने काममा पनि अब हाम्रो चाहिँ सहजीकरण हुनसक्छ र अहिले हेर्दाखेरि एउटा सेवा प्रदायक संस्थाको रूपमा सहमति एउटा सम्पर्क गर्ने संस्था हुनसक्छ घरेलु तथा साना उद्योग कार्यालय चाहिँ एउटा सम्पर्कको लागि एउटा सम्पर्क बिन्दु हुनसक्छ सम्पर्क संस्था हुनसक्छ र मलाई लाग्छ अब सबै गाउँपालिका र नगरपालिकामा चाहिँ उद्योग शाखा नै स्थापित भइसकेको हुँदाखेरि अब सम्बन्धित गाउँपालिका या नगरपालिकाका इच्छुक उद्यमीहरू अथवा उद्यम गर्न चाहने व्यक्तिहरूले चाहिँ त्यहाँको उद्योग शाखामा चाहिँ सम्पर्क गर्नुपर्छ भन्ने लाग्छ। डिमेगा भन्ने पनि छ डिस्ट्रिक्ट माइक्रो इन्टरप्राइज ग्रुप लघु उद्यमी समूहहरूको जिल्ला सञ्जाल पनि छ नवलप्रासीमा जिल्ला लघु उद्यमी समूहहरूको जुन एउटा चाहिँ संस्था छ त्यो संस्थामा पनि उद्यमीहरूले सम्पर्क गर्न सक्नुहुन्छ।
लघु उद्यम गर्नेलाई त सरकारले पनि सहयोग गर्ने रहेछ। सानो पुँजीमा लघु उद्यम सुरु गरेपछि त्यसलाई विस्तार गर्न पनि सकिने रहेछ।
करुणा सागर सुवेदीले भने चाहिँ लघु उद्यमका लागि विभिन्न निकायसँग समन्वय गरेर काम गर्न सकियो भने उद्यमका लागि लगानीको समस्या पनि नहुने रहेछ।
हवस् त श्रोता, अब भने कार्यक्रमबाट विदा हुनुपर्छ। कार्यक्रम सुनिसकेपछि तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो? यी र यस्तै अनुभवहरू तपाईँसँग पनि छन् भने सुनाउन नभुल्नुहोला है त
श्रोता। अनि पैसाका विषयमा आफ्ना अनुभव र कार्यक्रमबारे हामीलाई 0785014 फोन गरेर जानकारी दिनुहोस् है।
कार्यक्रममा साथ दिने तपाईँ र प्रविधिका राजेन्द्र श्रेष्ठलाई पनि धन्यवाद भन्दै अर्को श्रृङ्खलासम्मका लागि म सृजना निउरे,
म श्रीधर पनि छुट्टिन्छौ।
नमस्कार, नमस्कार।